यो रेडियो नेपाल हो। अब उषा लोहनीबाट समाचार सुन्नुहोस्। नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजय हुनुभएको छ। उहाँ 11 राष्ट्रिय महाधिवेशनबाट 1663 मतका साथ विजय हुनुभएको हो। अध्यक्ष ओलीका प्रतिस्पर्धी नेता ईश्वर पोखरेलले 564 मत प्राप्त गर्नुभयो। त्यसै गरी महासचिवमा शंकर पोखरेल 1228 मत ल्याएर विजय हुनुभएको छ। उहाँका प्रतिस्पर्धी सुरेन्द्र पाण्डेले 999 मत प्राप्त गर्नुभयो। उपाध्यक्षहरूमा विष्णु पौडेल, पृथ्वी सुब्बा गुरूङ, रामबहादुर थापा बादल, गोकर्ण विष्ट र रघुजी पन्त विजय हुनुभएको छ। नेकपा एमालेको 5 उपाध्यक्ष पदका लागि 11 जनाको उम्मेद्वारी परेको थियो। त्यसै गरी उपमहासचिवमा योगेश भट्टराई, रघुवीर महासेठ र लेखराज भट्ट विजय हुनुभएको छ। त्यसै गरी सचिवहरूमा पद्म अरियाल, महेश बस्नेत, शेरधन राई, खगराज अधिकारी, हेकमत कार्की, यामलाल कडेल, भानुभक्त ढकाल, छविलाल विश्वकर्मा र राजन भट्टराई विजय हुनुभएको छ। नौ सचिव पदका लागि सबैभन्दा बढ़ी 20 जनाको उम्मेद्वारी परेको थियो। नेकपा एमालेको नवनिर्वाचित केन्द्रीय कमिटिको पहिलो बैठक आज बस्दैछ। एमाले नवनिर्वाचित सचिव डाक्टर राजन भट्टराईले केन्द्रीय कमिटिको पहिलो बैठक आज दिउँसो 1 बजे बबरमहल स्थित कार्की ब्याङ्केटमा बस्ने गरी बोलाइएको जानकारी दिनुभयो। सरकारले भदौ 23 र 24 गतेको घटना सम्बन्धी जाँचबुझ गर्न गठित आयोगको कार्य अवधि 1 महिना थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषद बैठकले बयान लगायत प्रतिवेदनका काम नसकिएकाले आयोगको म्याद 1 महिना थप्ने निर्णय गरेको संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिनुभयो। यस्तै संचार मन्त्री खरेलले प्रतिनिधि सभा सदस्य निर्वाचन पहिलो संशोधन अध्यादेश 2082 जारी गर्न राष्ट्रपति समक्ष सिफारिश गर्ने निर्णय भएको बताउनुभयो। सरकारका प्रवक्ता एवं संचार मन्त्री खरेलले 2078 सालको राष्ट्रिय जनगणनाको प्रतिवेदन बमोजिम दलित, आदिवासी, जनजाति, खस, आर्य, मधेसी, थारू, मुस्लिमको जनसंख्या प्रतिशतको आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन 2074 अनुसूची 1 संशोधन गर्नका लागि राष्ट्रपति समक्ष अध्यादेश सिफारिश गरिएको बताउनुभयो। यस्तै मन्त्री परिषद बैठकले नुवाकोटको विदुर नगरपालिकामा निर्माण भएको केन्द्रीय कारागारको ब्लकलाई बाल सुधार गृहको रूपमा संचालन गर्न स्वीकृति दिने निर्णय गरेको छ। संचार मन्त्री खरेलले विभिन्न बाल सुधार गृहमा रही सुधार अवधि बाँकी रहेका 18 वर्ष माथिका किशोरहरूलाई राख्ने गरी नुवाकोटको विदुर नगरपालिकामा रहेको केन्द्रीय कारागारको खाली ब्लकलाई बाल सुधार गृहको रूपमा सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको जानकारी दिनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज प्रदेश सभाबाट विश्वासको मत लिने हुनुभएको छ। प्रदेश सभाको आज साँझ 4 बजे बस्ने बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने हुनुभएको हो। मुख्यमन्त्री यादव गत मंगिर 19 गते नेपाली कांग्रेसका संसदीय दलका नेताका हैसियतमा 7 दलका 77 जना प्रदेश सभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो। यस्तै मध्य प्रदेश सभाको रिक्त सभामुख पदका लागि यही पुष 6 गते निर्वाचन हुने भएको छ। उपसभामुख बबिता राउत ईश्वरले सभामुख निर्वाचनका लागि पुष 5 गते सभामुख निर्वाचन सम्बन्धी सूचना प्रकाशन गर्न प्रदेश सभाका सचिव वासु प्रसाद कोइरालालाई निर्देशन दिएको बताउनुभयो। रेडियो नेपालबाट अहिले सुनिरहनु भएको छ बिहान 10 बजेको समाचार। अब केही बेर विज्ञापन र सन्देश।
ड्याडी इन्डिया जाने, मम्मी चाइना जाने, दुवैजना फेसबुक र भाइबरमा 0, अनि हामीले कसरी कन्ट्याक्ट गर्ने?
तिमीहरू फेसबुक र भाइबरमा हिरो भएर के गर्ने? नेपाल टेलिकमले ल्याएको सेवा सुविधाको बारेमा 0 रहेछौ? अहिले नेपाल टेलिकमले रोमिङ सेवा ल्याएको छ। चाइना र इन्डियामा हाम्रो यही प्रिपेड मोबाइल मजाले चल्छ। बेला बेलामा कुरा गर्न केही समस्या छैन।
हो र भने अनि कसरी चलाउने चाहिँ थाहा छ त?
किन थाहा नहुनु? यो सेवा एक्टिभेट गर्नलाई *14*15 *7 र ह्यास डायल गर्नुपर्छ र उतैबाट रिचार्ज गर्न पनि मिल्छ। तिमीहरूलाई पनि अरू कुरा थाहा पाउन मन छ भने नेपाल टेलिकमको मोबाइल एप्स अथवा वेबसाइट हेरे हुन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब बाँकी समाचार। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुर बुटवल इजलासले बैंक जमानत स्वीकार गरी रिहा गर्न आदेश दिएको छ। बुटवल स्थित सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पूर्वपक्षका लागि थुनामा रहेका लामिछानेलाई बैंक जमानत 2,74,84,000 रूपियाँ स्वीकार गरी रिहा गर्न हिजो आदेश दिएको हो। आदेश अनुसार लामिछाने व्यक्तिगत वा संस्थागत रूपमा विदेश यात्रा जानु परेमा अदालतलाई पूर्व जानकारी दिनुपर्नेछ। त्यस्तै थुनामुक्त हुन पछि फैसला बमोजिम थप बिगो र जरिवाना तिर्नु परेमा तयार भएको कागज गर्नुपर्नेछ। त्यसै गरी गोर्खा मीडिया प्रालीका संचालक रहेका छविराज जोशीलाई पनि बैंक ग्यारेन्टीको सक्कल पेश गरेमा नियमअनुसार गर्न आदेश गरिएको छ। नेपाली आधुनिक संगीत जगतमा नारायण गोपालका समकालीनका रूपमा परिचित प्रख्यात संगीतकार तथा भजन गायक रत्नमान श्रेष्ठको 91 वर्षको उमेरमा निधन भएको छ। गए राति 10 बजे उहाँको निधन भएको उहाँका छोरा राजेश्वरमान श्रेष्ठले जानकारी दिनुभयो। विक्रम सम्मत 1991 जेठ 23 गते काठमाडौँमा जन्मनुभएका श्रेष्ठ नेपालका पहिलो प्रख्यात गायक उस्ताद साइलाका सुपुत्र हुनुहुन्थ्यो। श्रेष्ठ नेपाली आधुनिक भजन तथा नेपाल भाषाका गीत संगीत क्षेत्रमा स्थापित र सम्मानित व्यक्तित्वका रूपमा परिचित रहनुभयो। श्रेष्ठले रेडियो नेपालमा विक्रम सम्बत 2017 सालदेखि औपचारिक रूपमा भजन तथा संगीत सृजनाको यात्रा शुरू गर्नुभएको थियो। उहाँका रेडियो नेपालमा मात्र करिब 350 वटा भजन रेकर्ड छन्। यसका अतिरिक्त उहाँले केही राष्ट्रिय गीत तथा लोकगीतहरूमा पनि संगीत तथा गायन गर्नुभएको छ। संगीत क्षेत्रमा पुर्याएको योगदानको कदर स्वरूप रेडियो नेपालले उहाँलाई उत्कृष्ट संगीतकारको रूपमा सम्मान समेत गरेको थियो। नेपाली संगीतलाई शुद्धता भाव र अनुशासनका साथ प्रस्तुत गर्ने उहाँको शैली आज पनि प्रेरणाको स्रोत बनेको छ। अब अन्तर्राष्ट्रिय समाचार। बंगलादेशमा पूर्व प्रधानमन्त्री शेख हसीनालाई पदबाट हटाउने युवा आन्दोलनका एक प्रमुख नेताको मृत्यु भएपछि हिंसा फैलिएको छ। युवा नेता शरीफ उस्मान हादीलाई गत साता ढाकामा मस्जिदबाट बाहिर निस्कदै गर्दा अज्ञात समूहले गोली हानेको थियो। घाइते हादीको सिंगापुरमा उपचारका क्रममा हिजो मृत्यु भएको हो। सन् 2024 आन्दोलनपछि पहिलो आम निर्वाचनको मिति घोषणा गरिएको भोलिपल्ट उनीमाथि गोली प्रहार भएको थियो। हादी स्वतन्त्र उम्मेद्वारका रूपमा निर्वाचन लड्ने तयारीमा थिए। उनको मृत्युको खबर सार्वजनिक भएपछि हिजो राजधानी ढाकाको एक चोकमा सयौं समर्थकले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीहरूले द डेली स्टार र प्रथमो आलो पत्रिकाका कार्यालयमा तोडफोड़ गरेको बीबीसीले जनाएको छ। घटनास्थलमा सेना परिचालन गरिएको छ भने दमकल कर्मीले भवनभित्र फसेका पत्रकारको उद्धार गरेका छन्। यो सँगै रेडियो नेपालबाट बिहान 10 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 11 बजे सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।